أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين. آموزش فلسفہ میں ہماری بحث درس نمبر 14 میں چل رہی ہے. پچھلے درس میں ہم نے اس بحث کا آغاز کیا تھا کہ جس طریقے سے جزئی تصور تقسیم ہوتا ہے، حسی تصور، خیالی تصور اور وہمی تصور کے اندر، اسی طریقے سے کلی تصور کے بھی مختلف جو ہیں وہ اقسام ہیں، اس کی مختلف قسمیں ہیں. تو یہ بحث جو ہے وہ شروع ہوئی تھی ہماری پچھلے درس میں. آیت اللہ مصباح حفظہ اللہ نے، چونکہ ہم نے کلی کے بارے میں بحث کرنی ہے کہ تصور کلی کی کون کون سی قسمیں ہیں، تو کلی کا نام آتے اس کو انہوں نے سبب بنایا اس بات کا کہ خود کلی کی اصطلاح کے اوپر گفتگو کریں، کہ کلی کی اصطلاح کون کون سی ہیں، آیا کلی نام کی کوئی چیز ہے یا نہیں ہے، اگر ہے تو اس کی کیا اصطلاح ہے. یہ بحث جو ہے وہ آج شروع کرنی ہے. اور آپ کی خدمت میں بیان کیا تھا کہ تصور کلی سے مراد معقولات ہیں، یعنی انٹیلیجیبلز. معقولات کا جو ترجمہ کیا گیا ہے وہ انٹیلیجیبلز کے ساتھ کیا گیا ہے، یا مفاہیم عقلی ہیں، عقلی مفاہیم جو ہیں وہ تصور کلی مراد ہے. کہ اس کے اوپر ہم بات کریں گے. یہ چونکہ ایک اصطلاح تھی، بار بار تذکر اس لیے دینا ہے تاکہ ذہن میں بیٹھ جائے کہ اس، چونکہ عرض کیا تھا پچھلے درس میں کہ ایک علم کی جو سمجھنے کی کنجی اور چابی ہوتی ہے وہ اس کی اصطلاحات ہوتی ہیں. اب یہاں سے بحث شروع کرتے ہیں کہ کلی آیا ہے یا نہیں. پہلا نظریہ جو یہاں پر ذکر کرتے ہیں وہ یہ ہے کہ بعض قائل ہیں کہ کلی نام کی کوئی چیز یا کوئی مفہوم نہیں ہے. مفہوم کلی جو ہے یہ اس طریقے سے ہے جیسے انسان اشتراک لفظی کا قائل ہے. کلی کی حیثیت اس سے زیادہ نہیں ہے، یعنی حقیقت میں وہ کلی ہے نہیں ہے، لیکن ہم اس کو کلی بنا رہے ہیں. مثلا اشتراک لفظی سے کیا مراد ہے، پہلے بھی اس کی وضاحت کی ہے جب اصطلاحات کی ہماری بات ہوئی تھی، وہاں پر اس کی وضاحت جو ہے وہ تفصیل سے کی تھی. اشتراک لفظی کیا ہوتا ہے کہ ایک معنی ہے، اس کے لیے ایک لفظ کو وضع کیا گیا ہے، پھر ایک معنی ہے، اسی لفظ کو اس معنی کے لیے بھی وضع کیا گیا ہے، تیسرا معنی ہے، تیسرے معنی کے لیے بھی اسی لفظ کو استعمال کیا جا رہا ہے اور وضع کیا گیا ہے باقاعدہ، یعنی رکھا گیا ہے نام باقاعدہ طور پر. اس کو کہتے ہیں اشتراک لفظی، درست ہے؟ جیسے مثلا مثال دیتے ہیں، آپ نے ادبیات میں، عربی ادبیات میں مثال دیکھی ہوگی کہ عین کا لفظ جو ہے، یہ عین کا لفظ چشمے کے لیے بھی ہے، یہ عین کا لفظ جو ہے وہ آنکھ کے لیے بھی ہے، یہ عین کا لفظ جو ہے وہ جاسوس کے لیے بھی ہے. عین کا لفظ الا ماشاء اللہ معانی ہے لفظ عین کے، اس کو کہتے ہیں اشتراک لفظ. تو اس نظریے کے قائلین کہتے ہیں کہ کلی نام کی تو کوئی چیز نہیں ہے. جب یہ کہا جاتا ہے کہ کلی نام کی تو کوئی چیز ہے ہی نہیں، مفہوم کلی ہے ہی نہیں ہے، تو پھر سوال یہ اٹھتا ہے کہ ہم الفاظ استعمال کرتے ہیں، ہم کہتے ہیں، ایک مرتبہ ہم کہتے ہیں کہ یہ زید انسان ہے، یہ مثلا عامر، یہ تو درست ہے، لیکن ہم ایک مرتبہ کہتے ہیں انسان، इस पर भी सिद्ध कर रहा है, इस पर भी सिद्ध कर रहा है, और भी अफराद हैं उस पर भी सिद्ध कर रहा है। या हम कहते हैं दरख्त, एक मरतबा मेरे सामने है मैं उसको कहता हूँ, एक मरतबा मैं वैसे कहता हूँ दरख्त। तो ये जो दरख्त हम एक लफ्ज़ इस्तेमाल करते हैं, ये तो हर किस्म के दरख्त को शामिल है। तो आप कह रहे हैं कि कुल्ली मफहूम है ही नहीं, यूनिवर्सल कंसेप्ट या यूनिवर्सल जो है वो आइडिया वो है ही नहीं है। तो ये वाले हमारी ज़िंदगी में जो अल्फाज हैं, फिर इनका क्या करें? तो जवाब में फिर ये नज़रिया जवाब ये देता है कि ये अल्फाज इश्तरा के लफ्जी की तरह हैं। यानी कैसे? कहते हैं कि असल में लफ्ज इंसान जो है वो जैद, अमर, बकर, खालिद, इन सब के लिए जो है वो वज़ किया गया है। हमारी मुराद जब इंसान कह रहे, जब इंसान कहते हैं लफ्ज़ इंसान, तो इंसान से मुराद वो मफहूम कुल्ली नहीं है कि जो आपने समझा हुआ है, बल्कि इंसान से मुराद ये है कि जैद, अमर, बकर, खालिद, ये मुराद है। हम चूंकि सब का नाम नहीं ले सकते, तो हम फिर क्या कह देते हैं कि कह देते हैं इंसान। पहले मुराद वही जुज़ियात ही होती हैं। मजीद जो है वो वजाहत के लिए कहते हैं कि मुख्तलिफ फैमिलियां मौजूद हैं, हर फैमिली अपने एक बच्चे का नाम सेम रख लेती है। मसलन जैद, अली, मामूलन हमारे अंदर है कि अली नाम रख दिया जाता है। एक फैमिली ने अपने बेटे का नाम अली लिखा रखा, दूसरी फैमिली ने अपने बेटे का नाम अली रखा, तीसरे ने अली। आप वो कहते हैं कि आप अगर फकत अली बोलोगे तो ये भी अली मुराद है, वो भी अली मुराद है, ये भी अली मुराद है। तो कुल्ली की है, यही हैसियत है। ये जो इंसान, दरख्त, तो ये लेते हो ना इस तरीके से, इसकी हैसियत यही है कि मुख्तलिफ फैमिलियों ने अपने बच्चे का नाम अली रखा। अब अगर कुल्ली तौर पे हम मसलन यूं कह देते हैं, फकत अली कह दें, इशारा ना करें, फकत अली कह दें, तो अब ये इस लफ्ज के अंदर क्या है? सलाहियत है कि वो इस अली पर भी सिद्ध करे, उस अली पर भी, इस अली पर भी। मुराद ये है इसमें आके। वाहिला वो जो आपने एक रखा हुआ है कि मफहूम कुल्ली, उस मफहूम को कहते हैं कि जिसके अंदर सलाहियत पाई जाती है कि वो मुख्तलिफ मसादिक पर सिद्ध कर सके। मंतिक में जो आप तारीफ करते हैं कुल्ली तसव्वुर की या कुल्ली मफहूम की, वो मुराद नहीं है। अब हकीकत में जो अली है वो क्या है? वो शख्स है, जुज़ई है। या लफ्ज ऐन, जैसे अब मैं लफ्ज ऐन जब बोल रहा हूं तो अब लफ्ज ऐन से आप पानी आंख भी मुराद लेते हैं, लफ्ज ऐन से आप मुराद जो है वो जासूस भी लेते हैं, लफ्ज ऐन से मुराद आप चश्मा भी लेते हैं। तो कुल्ली की भी यही हैसियत है, हालांकि ये लफ्ज ऐन जो है वो कुल्ली नहीं है। या एक और मिसाल देते हैं इसी से मरबूत। मसलन आपने देखा है कि एक बड़ा जो एक खानदान है उसका एक सरनेम होता है खानदान का, दुरुस्त है? अब वो जो सरनेम खानदान का होता है वो अब खानदान के हर फर्द पे जो है वो मुराद होता है उसमें, लेकिन वो खानदान का जो सरनेम है वो मफहूम कुल्ली नहीं है आपकी इस्तेलाह के मुताबिक। वो एक सरनेम बना दिया गया है कि ये सरनेम है उसमें, वो जुज़ई है, लेकिन वो लफ्ज़ जब बोला जाता है तो वो खानदान के अफराद जो हैं उसमें शामिल हो जाते हैं। तो कहते हैं कि ये फकत लफ्ज़ की हैसियत रखता है मफहूम कुल्ली, एक इस्म और नाम की हैसियत रखता है। जिस तरह की मिसाल दी है, एक बच्चे का नाम, कई बच्चों का एक ही नाम रख दिया जाए, एक खानदान का एक सरनेम बना दिया जाए जिसमें ये सारे शामिल हो जाए। तो चूंकि कुल्ली मफहूम की हैसियत उस नाम जैसी है कि जो मुख्तलिफ अफराद के लिए रख दिया जाता है, तो इस तर्ज फिक्र रखने वाले अफराद के लिए फिर किस ना इस नजरिए के लिए क्या लफ्ज इंतखाब किया गया? नोमालिज्म। नोमालिज्म ये कहीं भी आप अगर फलसफे में जाकर एक एज्म जब पढ़ते हैं तो उसमें से एक एज्म जो आता है वो नोमालिज्म आएगा। नोमलिज्म क्या है? वो यही है, वो कायल हैं कि मफहूम कुल्ली नाम की कोई चीज नहीं है, और ये जो हम अपनी जबान में या अपने मुहावरे में अपनी गुफ्तगू में ऐसे अल्फाज इस्तेमाल करते हैं जो कुल्ली महसूस होते हैं, वो हकीकत में मफहूम कुल्ली या तसव्वुर कुल्ली से उसका ताल्लुक नहीं है, बल्कि वो उसी तरह है जिस तरह कई बच्चों का एक नाम रख दिया जाए। तो चूंकि ये कुल्ली को हैसियत जो है वो नाम जैसी देते हैं, नेम वाला हैसियत देते हैं, इसी वजह से इनका नाम रख दिया गया नोमालिज्म, और जो इस नजरिए का कायल होगा नोमालिस्ट कहेंगे उसको। और इस नजरिए को बयान करने वाला कौन है? विलियम ऑफ ऑकहम। कि आपको अगर याद हो तो हमने जब दर्स नंबर 2 शुरू किया था फारसी किताब के मुताबिक 41 नंबर सफ़े पर, जब हमने असालत तजरबा और शक गिराई जदीद की जो एक उन्वान था उसको बयान किया था, स्केप्टिसिज्म को जब हम बयान कर रहे थे, तो उसमें हमने यहाँ पर जिक्र किया था कि मिडल एजेस कुरून वुस्ता इसके आखिरी दिनों के अंदर, आखिरी अय्याम में, आखिरी अरसे के अंदर विलियम ऑफ अकिम जो कि इंग्लैंड का रहने वाला है, इसने आकर क्या किया था, मफहूम कुल्ली का इनकार कर दिया था, और वहाँ तذکرہ दिया था और कहा था कि बाद में इसके ऊपर गुफ्तगू आएगी और हम इस नज़रिए को जो है वो बयान करके इसको रद्द करेंगे कि ये मकाम है उसका कि जो यहाँ बयान कर रहे हैं। बस पहला जो नज़रिया है कुल्ली के बारे में वो ये है कि कुल्ली नाम की कोई चीज़ नहीं है, और जो अल्फाज जो मफहूम आप कुल्ली समझ रहे हैं वो हकीकत में कुल्ली नहीं है, उनकी हैसियत उस नाम जैसी है कि जो मुख्तलिफ अफराद के लिए रख दिया जाता है। और इस नज़रिए का कायल जो है वो विलियम ऑफ अकिम है, और फारसी में इसको जो है वो यूं लिखा जाता है विलियम ओकामी, इसको विलियम अकिम भी कहा गया है, विलियम ऑफ अकिम भी कहते हैं। इस नज़रिए को फिर बाद में बारकली ने इंतखाब किया, उसको कबूल कर लिया, वो भी नोमलिस्ट है इस माना में, यानी इस इज्म में आता है कुल्ली के जो मतलब में। और आजकल के ज़माने में इस नज़रिए को पॉजिटिविज्म ने भी इख्तियार किया हुआ है, यानी पॉजिटिविज्म के जो कायल हैं या पॉजिटिविज्म का जो नज़रियात हैं उनमें से एक नज़रिया क्या है, ये नज़रिया है कि कुल्लियात के वो मुनकर हैं यानी नॉर्मलिस्ट हैं। उनका एक जुज़ई मकतब जो बनता है वो नॉर्मलिज्म बनेगा, कभी भी वो कुल्ली को कबूल नहीं करते। और उसके बाद कहते हैं इसके अलावा भी बाज़ मकातिब फ़िक्र हैं गर्ब के अंदर के जो इस नज़रिए कायल हैं कि आप जब तारीख़ फ़लसफ़ा गर्ब मुताला करेंगे जदीद ज़माने का तो उसमें इसका तذکرہ आ जाएगा। ये एक नज़रिया था। दूसरा नज़रिया जो पाया जाता है इसका कुल्ली के बारे में वो है डेविड ह्यूम का नज़रिया। डेविड ह्यूम जो है ये कायल है कि कुल्ली की हैसियत, यानी कुल्ली कोई अलग मफहूम नहीं है हमारे पास, हमारे पास फकत जुज़ई मफाहीम है, पार्टिकुलर आइडियाज हैं, फकत मफहूम जुज़ई है हमारे पास, लेकिन ये मफहूम जुज़ई, ये तसव्वुर जुज़ई, ये इनके अंदर जब क्या होता है, खसूसियात जो होती हैं इनकी जुदा करते जाएं, इनको मुबहम करते जाएं, जिसको मुबहम को इंग्लिश में इन्होंने जो तर्जमा किया वो वैग के नाम से किया हुआ है, वैग, ये वो वैग वाली कैफियत में अगर आ जाएं तो ये कुल्ली की तरह लगते हैं। मसलन इसकी एक दो मिसालें दूंगा वाजे हो जाएगा। मसलन कहते हैं कि आपने कभी देखा होगा, आपके साथ ऐसा तजर्बा भी आपने किया होगा इसका, दूर से साया आपको नजर आता है तो आप कहते हैं कि शायद ये साया किसी इंसान का हो, शायद हैवान का हो, शायद ये किसी दरख्त का साया हो, लंबा सा एक चीज आप देख रहे थे, दूर से आपको ये लग रहा, लेकिन जैसे जैसे आप उसके करीब जाते जाएंगे वो खसूसियात वाजे होती जा रही हैं। आप थोड़ा सा करीब जाएंगे आप कहेंगे कि नहीं, ये दरख्त का साया नहीं हो सकता, ये किसी जानदार का ही है। ठीक है, फिर आप थोड़ा सा आगे जाते हैं, आप कहते हैं कि नहीं, ये जो है ना वो हैवान नहीं हो सकता, क्योंकि हैवान जो है वो चार टांगों पे चलता है, ये साया चार टांगों वाला नहीं है। देखें, खसूसियात इजाफा होती जा रही हैं, वो जो इबहाम है, वेगनेस जो है वो क्या हो रही है, वो खत्म होती जा रही है। तो वो क्या हो रहा है, असल में आप उसी हकीकत तक पहुंच रहे हैं जो वो है। वो क्या है, मसलन उस जैद का जो है वो साया था, एक इंसान जो कि आमर है, अली है, उसका साया था। हकीकत में कुल्ली चीज नहीं थी, लेकिन जब आप दूर से देख रहे थे, जब आप इबहाम में थे, वैगनेस की कैफियत में थे, उस वक्त आप कह रहे थे कि शायद ये इंसान हो, शायद ये हैवान हो, शायद मसलन, या मसलन अगर आपको पता है कि ये इंसान का साया है तो आप कहते हैं कि शायद ये मेरा भाई हो, शायद ये मेरा वालिद हो, शायद ये मेरा मसलन। तो अब ये क्या हो रहा है, यही जो एक साया है ये काबिल इंतबाक हो रहा है कि इससे आप मुराद भाई भी ले रहे हैं, इससे मुराद लेकिन या की सूरत में ले रहे हैं। दुरुस्त है, कुल्ली में हम या वाली सूरत नहीं लेते, कुल्ली में हम कहते हैं कि मफहूम एक इंसान है, कि बाद में बात आएगी, मफहूम एक मफहूम इंसान नाम का ये सब पे सिद्ध कर रहा है, सब मुराद है इसकी। लेकिन इबहाम वाली कैफियत, वेगनेस वाली जो हालत है, इसके अंदर या वाली बात आती है कि या ये है या वो है, लेकिन वो कहते हैं कि कुल्ली की यही हैसियत है बस। क्या बात है, लेकिन वो जुज़ी है, वो होने का तो कोई मुनकर नहीं है, बात ये नहीं हो रही है कि वो होने के कायल हैं या नहीं है, वो तो जुज़ी है। बात ये हो रही है कि वो कह रहा है कि कुल्ली, हकीकत में वो कहना ये चाह रहा है कुल्ली नाम की कोई चीज नहीं है, वही जुज़ी मुबहम बनी और कुल्ली के तौर पे आप उसको देख रहे हैं आकर, बात ये हो रही है, वो कुल्ली को इस हैसियत में लेकर आ रहा है। ना ना, कुल्ली तभी एक अलग चीज है, उसकी तरफ ना जाए, वो तो बात सख्त हो जाएगी उसमें।
मेरा मतलब कहने के बजाय इसके कि मुबहम होती जा रही है,
हाँ,
वो इंफरादी खसूसियात पर इजाफा करता है दूसरे की।
ना ना, यहाँ या आ रहा है, मैं इसी के ऊपर कह रहे हैं, वो जो कुल्ली तबीई के अंदर आप जाते हैं आकर, मतलब वहां या थोड़ी होती है, यहां कह रहा है क्या कि ये जो साया है या जैद का या आमर का या बाकर का है, मतलब यूं कर रहे हैं आप आकर, तो कुल्ली की जब इबहाम वाली कैफियत में या आती है ना, कि आप कह रहे हैं कि ये साया मेरे बाप का भी है, साया मेरे भाई का भी है, साया मेरी माँ का भी है, यूं तो नहीं आप करेंगे। दुरुस्त है, दूसरी मिसाल जो देते हैं मामूलन समझाने के लिए, कहते हैं कि कुल्ली जो है, अगर आपने हैसियत इसकी समझनी है, एक सिक्का, सिक्के की हालत लेते हैं, क्योंकि करंसी जो है वो कागज जो है वो शायद मुश्किल हो समझाना उसका, लेकिन सिक्का अगर आप ले लें, सिक्के के ऊपर मसलन 50 लिखा हो, तो उसको इस्तेमाल करते रहें तो इतना घस जाता है कि वो असल 50 के जो खसूसियात थी ना, 50 की मसलन 50 नज़र आने की, वो खसूसियात मिट जाती हैं। जब वो 50 मिट गया उसके ऊपर से, है वो 50 का सिक्का, जब वो मिट गया उसके अंदर, तो अब वो सिक्का रह गया फकत। अब आप कहते हैं कि मुमकिन है कि ये 50 का हो, मुमकिन है ये 10 का हो, मुमकिन है ये 20 का हो। अब वो कहता है ये भी कुल्ली की यही हैसियत है कि मुबहम हो गई है, अब इससे 10 भी मुराद ले सकते हैं, इससे 20 भी मुराद ले सकते हैं, इससे 50 भी मुराद ले सकते हैं, लेकिन हकीकत में वो है क्या, जुज़ी है। लेकिन चूंकि आपके लिए वो जुज़ी मुबहम हो गई है, उसकी जो खसूसियात थी जिस जो उसको 50 बना रही थी, वो खसूसियात उसकी हज़्फ़ कर दी गई हैं, उसकी खसूसियात हज़्फ़ होने की वजह से अब आपको पता नहीं चल रहा कि ये क्या है, 50 है, 40 है, 20 है। उस इबहाम की हालत में अब आपके जहन में जो एक हालत बनी हुई है, कंसेप्ट बना हुआ, वही कुल्ली है, वाला इसके अलावा और कोई कुल्ली की हैसियत नहीं है। बस कुल्ली क्या है, आप कह सकते हैं कि तसव्वुर जुज़ई का मुबहम होना, पार्टिकुलर आइडिया, ये क्या हो जाए, वेग हो जाए, उससे मुबहम हो जाए, ये कुल्ली कहलाएगा। यानी वेग, पार्टिकुलर आइडिया मुसावी है किसके, इज इक्वल टू कुल्ली, यानी यूनिवर्सल आइडिया, उससे ये किसका नजरिया है, ये है डेविड ह्यूम का नजरिया, वो कुल्ली के बारे में ये नजर रखता है अपनी। ये दो नज़रिए बयान हुए। तीसरा नज़रिया जो यहाँ पर बयान करते हैं कुल्ली के बारे में, वो है अफलातून का नज़रिया।
बाबा ये मुझे इसकी बात समझ में आ गई है, लेकिन वो इश्काल अभी तक मेरे जहन में बाकी है। जब मैं कहता हूँ ये जैद है ये बकर है, मैं इनकी एक इंफरादी खसूसियात को भी मद्दे नज़र रखता हूँ और इनमें एक इश्तराक भी देखता हूँ। हर एक इंफरादी खसूसियात को अगर मैं हटा दूँ तो बाकी जो इंसानियत है इंसान है वो इनमें रहता है, इनके ऊपर लागू,
लागू लागू सब पे लागू होता है।
ये भी तो वही बात हो गई।
ना ना, ये बात नहीं है, मैं कह रहा हूँ कि इबहाम की हालत क्या होती है, इबहाम की हालत या वाली होती है। आप कहते हैं मतलब सिक्का 50 की खसूसियात खत खो बैठा है, अभी जो खसूसियात थी 50 के सिक्के की वो खो गया है, यानी हस्फ हो गई हैं, मिट गई हैं, उसके मुशख्खस नहीं हैं। तो अब आप क्या कहेंगे, ये सिक्का, आप ये तो नहीं कह सकते ये 10 का भी सिक्का है, ये 20 का भी सिक्का है, ये 40 का भी सिक्का है। आप कहेंगे कि या ये 10 का है, या ये 20 का है, या ये 40 का है, या ये 50 का है। इस इबहाम को वो कुल्ली मानता है। नतीजा क्या निकलता है डेविड ह्यूम के नजरिए का, वो ये निकलता है कि कुल्ली नाम की कोई चीज नहीं है, यही जुज़ई जो है अगर मुबहम हो जाए वो कुल्ली, उसको कुल्ली कहते हैं हम। यानी इसी वजह से मैंने ये बनाया कि वेग पार्टिकुलर आईडी, पार्टिकुलर आइडिया इज इक्वल टू क्या है, यूनिवर्सल आइडिया है, हकीकत में वो तसव्वुर जुज़ी लेकिन मुबहम हो गया उसमें। तीसरा जो नजरिया यहां पर बयान करते हैं वो है अफलातून का नजरिया कुल्ली के बारे में। अफलातून को प्लेटो कहते हैं, या इसका नजरिया क्या था अफलातून का, मोसोले अफलातून के नाम से इसका नजरिया जो है वो मारूफ है कुल्लियात के बारे में, कि जिसको मुख्तलिफ आप तर्जमा कर सकते हैं, मैसे इसको कहा जाता है प्लेटोनिक आइडियाज, चूंकि अफलातून मुसल आइडिया से तर्जमा किया गया है। अब देखें ये इस्तिलाहात होती हैं, अब देखें तसव्वुर है उसका भी तर्जमा इंग्लिश में आइडिया है, और जो अफलातून नजरिया दे रहा है मुसल का उसका तर्जमा भी क्या है, आइडियाज के साथ है। लेकिन मुराद यहां पर जो हम तसव्वुर के लिए इस्तेमाल करते हैं लफ्ज आइडिया, उसका एक अलग माना है, और अफलातून के मुसल का जो नजरिया है इसको जब हम आइडियाज कहते हैं इसका अलग माना है। तो लिहाजा ये इस्तिलाहों को जुदा करने की बहुत ज़रूरत है, बहुत तवज्जो करने की ज़रूरत है, तब जाकर जो है ये फ़लसफ़ी नज़रियात या किसी भी इल्म के नज़रियात जो हैं वो समझ में आते हैं। अगर ये इस्तिलाहें जुदा ना हो तो इंसान इन्हीं के अंदर ही फंस के रह जाता है कि असल मुराद क्या है इसकी। अफलातून क्या कायल था, अफलातून कुल्लियात जिनको कहता था वो मौजूदात मुजर्रद हैं। अभी तक हम कुल्ली के बारे में जब बात कर रहे थे तो हमारी बात हो रही थी कंसेप्ट के अंदर या आइडिया के अंदर। आइडिया जो है वो या पार्टिकुलर होता है या यूनिवर्सल होता है, और यूनिवर्सल में हमारी बात चल रही थी, मफहूम के बारे में बात चल रही थी, तस्वुर के बारे में बात चल रही थी, और वो इंसान के जहन में होता है, इंसान से बाहर नहीं है। लेकिन अफलातून की इस्तेलाह के अंदर जब अफलातून कुलियात कहता है, मुसोले अफलातून के अंदर प्लेटोनिक आइडियाज के अंदर कहना क्या चाहता है कि कुलियात खारजी वजूद रखती हैं। अब इसका मतलब ये नहीं है कि मफहूम जहनी जो है, जो मफहूम मेरे जहन में था पहले माना के अंदर, मतलब अगर आप आइडिया जो पहले माना में हम मुराद ले रहे थे और इस आइडिया के अंदर अगर आप तफकीक जुदाई ना डालें तो पढ़ने वाला यह समझेगा कि अफलातून कायल है कि जो तसव्वुर ज़हन में था यूनिवर्सल था वो खारिज में मौजूद है। खारिज में कैसे आ सकता है मफहूम ज़हनी, बल्कि अफलातून का यह नजरिया है कि इस आलम के अंदर क्या है, ये एक आलम मादा है, आलम मादा से मावरा आलम तजर्रुद आलम मिसाल के अंदर, चूंकि आलम की मुख्तलिफ कैटेगरीज हैं, आलम मादा से ऊपर जो है वो एक आलम है, उस आलम के अंदर बाज मौजूदात हैं कि जो मुजर्रद हैं। मुजर्रद से क्या मुराद है, यानी वो इस आलम की खसूसियात नहीं रखते। इस आलम की खसूसियात क्या है, जमान रखते हैं, मकान रखते हैं, वॉल्यूम रखते हैं, दुरुस्त है, डायमेंशनल हैं, لیکن مجرد جب ہم کہتے ہیں تو مجرد میں یہ ساری خصوصیات نہیں پائی جاتی، نہ وہ زمان رکھتا ہے، نہ وہ مکان رکھتا ہے، نہ وہ والیم رکھتا ہے، حجم رکھتا ہے، نہ وہ ڈائمینشنل ہوتا ہے، یہ ساری خصوصیات مادے کی ہیں اور وہ مادے سے مجرد ہوتے ہیں. افلاطون کا یہ نظریہ ہے کہ اس عالم مادہ کے اوپر ایک عالم ہے، اس میں موجودات ہیں کہ جو مجرد ہیں، وہ مجرد جو موجودات ہیں ان کو کلیات کہتا ہے، وہ کلی ہیں. بات واضح ہوئی؟ بس افلاطون کی اصطلاح میں جب کلی کہتے ہیں اس پلاٹونک آئیڈیاز کے اندر یا مصول افلاطون کے اندر، تو کلی سے کیا مراد ہے؟ مفہوم نہیں ہے. کلی سے مراد یہ ہے کہ وہ موجود مجرد کہ جو عالم مادہ سے ماورا ہے اور اس کائنات کی تدبیر کر رہا ہے. کہ مصول افلاطون کے اوپر چونکہ ہماری بات فلسفے کی بحث جب شروع کریں گے اور اس کے آخر میں پہنچیں گے تو وہاں پر اس کی بات آئے گی کہ مصول افلاطون حقیقت میں کیا نظریہ ہے، تو وہاں اس کی وضاحت کی جائے گی. ابھی میں یہاں پہ ساری وضاحت نہیں کر سکتا اس کی، چونکہ اگر مصول افلاطون کو کھولنے لگ جاؤں تو پورا درس جو ہے وہ ایک چاہیے کہ مصول افلاطون کو سمجھایا جائے. کلی اس اصطلاح میں، یہ جو اصطلاح وائلا افلاطون جو کلی ہم بات کر رہے ہیں وہ ایک الگ اصطلاح میں آتی ہے. ہم یہ کہتے ہیں کہ افلاطون کی ایک اصطلاح ہے کلی کے بارے میں، درست ہے؟ ہاں، افلاطون کی اصطلاح میں کلی جو ہے، اب ضروری نہیں ہے کہ وہ فقط اسی کلی کا قائل ہو، کسی اور کلی کا قائل نہیں ہوتا، نہ یہ بات نہیں ہو رہی ہے. بات یہ ہو رہی ہے کہ افلاطون کے فلسفے میں ایک کلی کا لفظ استعمال ہوتا ہے جس سے مراد یہ معنی ہے، مصول والا پلاٹونک آئیڈیاز جس کو ترجمہ کیا گیا، یا فارسی اور عربی میں اس کا جو ترجمہ کیا گیا ہے وہ مصول افلاطون ہے. بس افلاطون کے نزدیک کیا نتیجہ نکلا کلی کا؟ یعنی موجود مجرد. یہ کیا ہے؟ مصول افلاطون ہے، اور اس کو ہم کلیات سے تعبیر کرتے ہیں. اب اس کی مختلف تفسیریں پھر فلسفہ اسلامی میں کی گئی ہیں، کہ وہ ایک الگ بحث ہے. ابھی ان کی تھوڑی سی جو مطلب ہم نے بیان کر دیا اس کی تھوڑی سی عبارت پڑھ لیتے ہیں، پھر انشاءاللہ اس کو کھولتے ہیں. فرماتے ہیں کہ از زمانہ یہ قدیم چنین نظری وجود داشتے کہ اصلا مفہومی بنام مفہوم کلی نداریم. پہلا نظریہ جو بیان ہوا، فرماتے ہیں کہ قدیم الایام میں، قدیم زمانے سے یہ نظر چلی آئی ہے کہ جس میں قائل تھے کہ مفہوم کلی نام کا کوئی مفہوم نہیں ہے. وہ الفاظی کے گفتمی شود دلالت بر مفاہیم کلی دارند، در واقع نظیر مشترکات لفظی استن. اور وہ مفاہیم، وہ الفاظ کے جو مفاہیم کلی پر دلالت کرتے ہیں، جو کہا جاتا ہے کہ یہ الفاظ ہیں کہ تو کلی مفاہیم پر دلالت کرتے ہیں، جیسے لفظ انسان ہے، جیسے لفظ درخت ہے، درست ہے؟ تو یہ تو کلیات پہ جو ہے وہ دلالت کرتے ہیں. تو کہتے ہیں حقیقت میں یہ کیا ہے؟ مشترک لفظی کی طرح ہیں، کہ جو کیا کر رہے ہیں، مختلف امور پر دلالت کرتے ہیں، جس کی تفصیل دے دی ہے، مزید وضاحت کی ضرورت نہیں ہے. وہ مثلاً لفظ انسان کے بر افراد فراوانی اطلاق می شود مانند اسم خاصی اس کے چندین خانوادے برائے فرزندہ نشان قرار دادے باشند. کہ لفظ انسان کے جو مختلف افراد پر اطلاق ہوتا ہے، جس کا یہ اس خاص نام کی طرح ہے کہ جس نام کو مختلف جو ہیں فیملیاں اور خاندان اپنے بچوں کے لیے رکھ دیتی ہیں جا کر، یعنی ایک ہی نام ہے، ہر فیملی نے اپنے بچے کا نام رکھا ہوا ہے، یا اس نام فامیلیاس، یعنی وہ سرنیم ہے، اس سرنیم کی طرح ہیں یہ الفاظ جو کلی پر دلالت کرتے ہیں، جن کو کہا جاتا ہے اس سرنیم کی طرح ہیں کہ جو تمام خاندان کے افراد کو جو ہیں وہ شامل ہوتے ہیں، تو یہ اب کلی نہیں ہے. طرفداران این نظریے بنام اسمیین یا طرفداران اصالت تسمیہ یعنی نومالزم، یہ اس نظریے کے قائل ہیں. و در دست دوم درس دوم اشاره کرده ایم که در اواخر قرن وسطا قرون وسطا یعنی میڈل ایجز کے آخری زمانے میں ویلیم اوکامی به این نظریه گرویده است. ویلیم آف اکیم جو ہے اس نظریه کا قائل ہوا، سپس بارکلی آن را پذیرفت، بارکلی نے پھر اس کو انتخاب کیا و در عصر حاضر اور آج کے دور میں پوزیٹیویست ها و بعضی از مکتب های دیگر را باید جزء این دسته به حساب آورد که پوزیٹیویست بھی اس نظریه کی قائل ہے اور اس کے علاوہ بعض جو مادیت پسند ہیں وہ بھی تقریبا اسی کی طرف مائل ہیں اور اس نظریے کو مانتے ہیں. یہ ایک نظریہ تھا. نظریہ دیگری کے قریب بے نظریہ مزبور بھی باشد کہتے ہیں. دوسرا نظریہ کہ جو اسی نظریے کے قریب قریب ہے وہ کیا ہے؟ وہ یہ ہے کہ تصور کلی عبارت است، یعنی تصور کلی یونیورسل آئیڈیا، یعنی کیا ہے؟ تصور جزئی مبہم، یعنی ویگ پارٹیکولر آئیڈیا. به این صورت که بعضی از خصوصیات صورت جزئی و خاص حذف شود که آپ جزئی اور خاص جو صورت ہے اس کی آپ کیا کر دیں، خصوصیات کو حذف کر دیں، ختم کر دیں، بے طوری کے قابل انطباق بر اشیاء یا اشخاص دیگر گردد، تاکہ وہ مختلف اشیاء پر صدق کر سکے، مختلف اشخاص پر جو ہے وہ اس کا اطلاق ہو سکے. مثلا تصوری کہ از شخص خاصی داریم با حذف بعضی از ویجگیہاش قابل انطباق بر برادر او ہم می باشد. مثلا آپ کی صورت ایک میرے پاس موجود ہے آپ کی تمام خصوصیات کے ساتھ. اب کوئی بندہ آ کر کیا کرتا ہے، یا میں مثلا کیا کرتا ہوں، آپ کی بعض خصوصیات کو حذف کر دیتا ہوں، تو آپ کی صورت آپ پر بھی صدق کر رہی ہوگی اور آپ کے بھائی پر بھی صدق کر رہی ہوگی. درست ہے؟ لیکن یا والی حتماً ذہن میں رکھیں. آپ کہیں گے کہ یا یہ وہ ہو سکتا ہے یا یہ ہو سکتا ہے. و با حذف خصوصیات دیگر بر چند فرد دیگر هم قابل تطبیق است. اگر مزید آپ خصوصیات کو حذف کر دیں تو وہ اور بھی افراد پر جو ہے وہ تطبیق ہو سکتا ہے اس کی، اور اس طریقے سے وہ ایک حیوانات پہ بھی صدق کر سکتا ہے، نباتات پہ بھی صدق کر سکتا ہے، جمادات کے اوپر بھی صدق کر سکتا ہے، جیسا کہ سایہ کی مثال دی ہے اور آگے دے بھی رہے ہیں اس کی، کہ آپ دور سے ایک سایہ دیکھتے ہیں، وہ سایہ جو ہے اب کیا ہے، اس کے اندر سب شامل ہیں. آپ کہہ سکتے ہیں ممکن ہے یہ درخت ہو، ممکن ہے یہ انسان ہو، ممکن ہے یہ جانور ہو. ٹھیک ہے؟ اب کیا ہے، اس سائے کے اندر کیا ہے، سب داخل ہو جاتے ہیں. تو کہتے ہیں کہ یہ جو جزئی تصور کا مبہم ہونا ہے وہ اسی سائے کی طرح ہے، اور اسی کو ہم کلی کہتے ہیں. اور ڈیوڈ ہیوم اس نظریے کا قائل ہے، باقی عبارت پڑھنے کی ضرورت نہیں ہے. اسوے دیگر تیسرا نظریہ، بعضی از فلاسفہ باستان یعنی پرانے فلاسفر جو ہیں یونان کے، مانند افلاطون، جس طرح کہ افلاطون کیا ہے، بر واقعیت مفاہیم کلی تاکید کرتے اند، یعنی اس نے تاکید کی ہے کہ مفہوم کلی جو ہے وہ واقعیت رکھتا ہے، یعنی خارج میں ہے، حقیقت رکھتا ہے. وحتی برائے آنها نوعی واقعیت عینی و خارج از ظرف زمان و مکان قائل شده اند، یعنی اور قائل ہے افلاطون کیا کہ یہ خارج میں واقعیت عینی میں جو ہے زمان و مکان کی قید سے خارج ہو کر موجود ہیں، جس طرح کہا عالم مادہ سے ماورا ایک عالم میں جو ہے یہ بے عنوان موجودات مستقل موجود ہیں. ادراک کلیات را از قبیل مشاہدات مجردات و مثالهای عقلانی دانستے اند. اور پھر کیا ہو گیا، کلیات کو ادراک کرنے سے کیا مراد ہے، انہی موجودات مجرد کو کہ جو ایک عالم میں موجود ہیں ان کو دیکھنا، مشاہدہ کرنا، یعنی ادراک کلی. ادراک کلی پھر کیا ہو گیا، یعنی موجودات مجرد کا ادراک کرنا، کہ جس کو کیا ہے، مسل افلاطونی کہا جاتا ہے، یعنی وہ موجودات مجرد جو ہیں اس کو کہا جاتا ہے یہ مثال ہیں عالم مادہ کی. مثال سے مراد وہ مثال نہیں ہے کہ کہتے ہیں مجھے مثال دو، اس مطلب کو سمجھانے کے لیے مجھے مثال دو، مثال یہ نہیں ہے. مثال بھی فلسفی اصطلاح کے مطابق ہے. درست ہے کہ عرض کیا کہ اس کو جہاں جب اس کا مقام آئے گا تو وہاں کھول کر اس کو بیان کریں گے. آ کر ابھی آپ اس کو انگلش ورڈ کے ساتھ ہی یاد رکھیں، مسل افلاطون یعنی پلیٹونک آئیڈیاز. اور اس سے مراد کیا ہے کہ موجودات مجرد ہیں، اس کا مشاہدہ کرنا، اس کو دیکھ لینا، یہ کیا ہے، ادراک کلیات ہے. چونکہ وہ کلی ہیں، اس کو کلی کہا گیا ہے جو موجودات مجرد ہیں، اور کلی کا ادراک کر لینا کا مطلب کیا ہوگا کہ میں نے ان مجردات کو کیا کیا ہے، مشاہدہ کیا ہے. देखा है उनको। ये मुशाहदाए मुजर्रदात ये क्या है, इदराके कुल्ली कहलाएगा। फिर फरमाते हैं इन नजरिए बे सूरत हा, ये गुनागुनी तफसीर शुद अस्त या नजरियात फरई दीगर अजान इश्तिकाक याफ्ते अस्त, कि इस मोसल अफलातून की जो तफसीरें हैं वो मुख्तलिफ की गई हैं, यानी आपको एक तफसीर नहीं मिलेगी इस इस्तेला की जो मोसल अफलातून की है, इसकी कई तफसीरें की गई हैं, कि दो तीन तफसीरें हम अभी पढ़ेंगे बाद में यानी अगले दर्स में। और फिर कहते हैं कि यूं भी कहा जा सकता है कि इस नजरिए से, इसके अंदर से मजीद नजरियात जो हैं वो इस्तेखराज किए गए हैं, निकाले गए हैं, कि इसको थोड़ी वजाहत की जरूरत है, चूंकि अभी मैं वारिद हो गया इस इनकी तफसीर में कि मोसल अफलातून की क्या क्या तफसीर की गई है, तो काफी लंबा हो जाएगा और नाकिस भी रह जाएगा, तो इंशाल्लाह इसको फिर अगले दर्स के लिए छोड़ देते हैं। वसल्लल्लाहु अला मुहम्मद व आले मुहम्मद।